यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेकपा सचिवालय बैठक पर्सि शनिबार दिउँसो 1 बजेसम्मका लागि स्थगित। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आगामी 15 दिनसम्म धेरै मानिस जमा हुने र जनस्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका कार्य नगर्न सरकारको आग्रह। वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा स्थानीय प्रशासनका तर्फबाट दुर्व्यवहार भएको भन्दै नेपाली कांग्रेसको आपत्ति। निषेधाज्ञा तोडेकाले नेता पौडेललाई केही बेर नियन्त्रणमा लिइएको स्थानीय प्रशासनको स्पष्टोक्ति। अपाङ्गता भएका व्यक्तिको 29 अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै अपाङ्गता भएकाहरूलाई सुविधा र पहुँचका समान अवसर सिर्जना गरिनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। र बेलायत, जापान र रसियामा कोरोना विरूद्धको खोप कार्यक्रम छिट्टै सञ्चालन हुँदै। अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक पर्सि शनिबार दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ। हिजो केही बेर बसेर बैठक स्थगित भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो 2 बजे शुरू भएको बैठकमा कार्यव्यस्तताका कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुभएको थिएन। बैठकमा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा केही बेर उपस्थित भएर निस्कनु भएको थियो। सरकारले कोरोना संक्रमणका कारण बन्द गरिएका सेवा र कार्यहरू अझै 15 दिनसम्म सञ्चालन नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले धेरै मानिसहरू जम्मा हुने र जनस्वास्थ्यका मापदण्ड उल्लंघन हुने किसिमका संघ संस्था, व्यवसाय, सभा तथा हलहरू आगामी 15 दिनसम्म सञ्चालन नगर्न आग्रह गर्नुभयो। प्रवक्ता डाक्टर गौतमले सभा, धरना, जुलुस जस्ता कार्य नगर्न आग्रह गर्नुहुँदै आगामी 15 दिनपछि संक्रमणको अवस्था हेरेर मात्र हाल जारी जनस्वास्थ्य मापदण्डको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिनुभयो।
नेपाल सरकारले नखोल्ने भनिएका सेवा र कार्यहरू अझै 15 दिन कडाईका साथ नखोल्ने, उक्त निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्ने र आगामी 15 दिनको संक्रमणको अवस्था हेरेर मात्रै हालसम्म जनस्वास्थ्यका मापदण्डका विषयमा पुनरावलोकन गर्ने, सिनेमा हलहरू, रात्रिकालीन व्यवसायहरू, जनस्वास्थ्यका मापदण्डहरू उल्लंघन हुने खालका संस्था तथा व्यवसायहरू अझै नखोल्ने, सभा, सम्मेलन, जुलुस, धरना, घेराउ नगर्ने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छ।
प्रवक्ता डाक्टर गौतमले मंगसिर महिनापछि विद्यालय सञ्चालनका लागि थोरै संख्यामा विद्यार्थी भएका स्थानबाट मात्रै जनस्वास्थ्यका मापदण्ड कडाईका साथ अप्नाई विद्यालय सुचारू गर्ने निर्णय भएको जानकारी दिनुभयो। देशभर कोरोना संक्रमणबाट हिजो 1567 जना निको भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुने संख्या 2,18,161 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुने दर 92.3% छ। यस्तै हिजो थप 1,490 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा 8,300 पीसीआर परीक्षण गर्दा 925 पुरूष र 565 महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमण हुने संख्या 2,36,246 पुगेको छ। हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित 16,547 रहेका छन्। तीमध्ये गम्भीर लक्षण भएका 365 जना आईसीयू र 64 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हिजो थप 9 जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुने कुल संख्या 1,538 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय जुम्ला 3 दिनका लागि सील गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट प्रशासनका कर्मचारी सहित 6 जनामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय सील गरिएको हो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको 14 महाधिवेशन तोकिएकै अवधिमा हुनुपर्ने बताउनु भएको छ। नेपाल प्रेस युनियन तनहुँद्वारा हिजो दमोलीमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेस विधि नियम र पद्धतिमा चल्ने भएकाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन पर्छ भनेर आफूले आन्तरिक रूपमा संघर्ष गरिरहेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने पनि बताउनुभयो। तनहुको दमोलीमा प्रहरी र कांग्रेस कार्यकर्ता बीच हिजो अपरान्ह झडप भएको छ। ब्यास नगरपालिका 1 र 10 जोड्ने बुल्दी खोला पुल आसपास मध्याह बाह्र बजेदेखि निषेधाज्ञा जारी रहेका बेला कांग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ़न खोजेपछि झडप भएको हो। झडपका क्रममा प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। पूर्वाधार निर्माण कार्यालय मार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै हिजो राष्ट्रिय युवा संघले विरोध कार्यक्रम गरेको थियो। लगत्तै झडप हुन सक्ने स्थितिलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको प्रति आपत्ति प्रकट गर्नु भएको छ। कांग्रेसले तनहुँको ब्यास नगरपालिकाको वडा नम्बर 1 र 11 जोड्ने बोल्दी खोलामा निर्माण सम्पन्न पुलको हिजो उद्घाटन गर्न जाने क्रममा वरिष्ठ नेताप्रति प्रहरी प्रशासनबाट दुर्व्यवहार गरिएको जनाएको छ। सभापति देउवाले घटनाको विरोध गर्नुका साथै कांग्रेसले एकढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिनुभएको छ। यसै विषय कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै हिजो साँझ काठमाडौँको माइती घरमा विरोध प्रदर्शन गरेको छ। यस्तै निषेधाज्ञा तोडेको आरोपमा हिजो अपरान्ह प्रहरी कार्यालयमा राख्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल 3.5 घण्टापछि हिजो साँझ छाडिनु भएको छ। तनहुँको ब्यास नगरपालिका 1 र 10 जोड्ने बुल्दी खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेको आरोपमा अपरान्ह 2 बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिनुभएका वरिष्ठ नेता पौडेल 5.30 बजे मुक्त हुनुभएको हो। काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने 72.5 किलोमिटर दूरीको काठमाडौँ तराई मधेस द्रतमार्ग राष्ट्रिय गौरवको आयोजनाहरू मध्येकै महत्वपूर्ण योजना मानिन्छ। 2074 साल वैशाख 21 गतेको मन्त्री परिषद बैठकले द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो। 175 अर्ब लागत अनुमान गरिएको द्रुत मार्ग 2081 सालभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। विमल गेवालीको रिपोर्ट।
खोकनादेखि मकवानपुरका धेरै डाँडा पखेरा छिचोलेर बाराकोट निजगढ़ पुगिने यो सड़क निर्माण कार्य देशकै गौरवसँग जोड़िएको छ। यस्तो महत्वपूर्ण जिम्मेवारी लिएको नेपाली सेनाले यो सड़क योजना समय सीमाभित्र सम्पन्न गर्ने विषयलाई चुनौतीको रूपमा स्वीकार गरेर अहोरात्र निर्माण कार्यमा खटिरहेको छ। सड़कको आधारभूत रेखा तयार पार्नको लागि हालसम्म 88% दूरी छिचोलिएको जानकारी दिनुहुन्छ नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेल।
आर्थिक वर्षको वार्षिक प्रगति भौतिकतर्फ 42.85% र वित्तीयतर्फ 42.80% रहेको छ भने समष्टिगत प्रगति भने यो असार मसान्तसम्म भौतिकतर्फ 11.11% छ भने वित्तीयतर्फ 9.52% रहेको छ। प्रगतिको हिसाबमा हेर्दाखेरि आयोजनाको 44.1 किलोमिटर सड़क खण्डको सबग्रेड लेभलसम्म तयार पार्नको लागि जुन माटो काट्ने र कुर्ने अर्थात् कटिङ र फिलिङको कार्यहरू चाहिँ अहिलेको अवस्थामा 88% सम्पन्न भइसकेको छ।
सड़क परियोजनाको सबैभन्दा जटिल पक्ष सुरुङ निर्माण गर्नु रहेको र त्यसका लागि सड़क खण्ड अन्तर्गत विभिन्न 3 स्थानहरूमा सुरुङ मार्ग तयार पार्ने कार्यका लागि अहिले टेन्डर प्रक्रिया चलिरहेको प्रवक्ता पौडेल बताउनुहुन्छ। आगामी वैशाखदेखि सुरुङ खन्ने योजना कार्यान्वयन गर्न सकिने सोचका साथ काम भइरहेको अवस्थाले सेनालाई समयभित्र सड़क सम्पन्न हुन्छ भन्नेमा विश्वास दिलाएको छ। फेरि एकपटक नेपाली सेनाका प्रवक्ता सन्तोष बल्ल पौडेल।
यो अहिलेसम्म जुन ढंगले हामीले अन्तर्राष्ट्रिय परामर्शदाता छनौटको कार्यमा भएको ढिलाइ टिपिआर स्वीकृत हुनमा गएको ढिलाइको बावजुद अहिले जुन किसिमको कार्य अगाडि बढेको छ र यो सुरुङ खण्ड निर्माणको जुन अहिले परियोजनाको सबैभन्दा जटिल पक्ष भनेको नै हामीले यसलाई लिएका छौँ र यो पक्षमा जुन ढंगले अहिले यो प्रगति भएको छ र यदि वैशाख महिनासम्ममा चाहिँ कन्ट्राक्टरले चाहिँ काम सुरु गर्ने अवसर पाएमा चाहिँ हामी हाम्रो लक्ष्यलाई चाहिँ 2081 सम्ममा पहिलाउन सक्छौँ भन्ने विषयमा हाम्रो आत्मविश्वास बढेको यहाँले जानकारी गराउन चाहन्छु।
देशको संघीय राजधानी जोडिने यो सड़क सम्पन्न हुँदा काठमाडौँदेखि पूर्वी तराईसँगको सम्पर्क अत्यन्त सहज बन्नेछ। हेटौँडा वीरगंज जस्ता प्रमुख शहरसँगको छोटो यात्रा पहुँचले समग्र पूर्वी भागलाई काठमाडौँसँग नजिक ल्याउनेछ। विकास कार्यमा महत्वपूर्ण योगदान दिँदै आएको नेपाली सेनाले यसअघि सड़क निर्माणमा देखाएको सकारात्मक प्रभावको छाप जोगाउन फास्ट ट्र्याक भनिने यो सड़क छिटो सकेको हेर्न पाइयोस्। विमल गेवाली, रेडियो नेपाल, काठमाडौँ।
रिपोर्ट भन्दा अगाडि प्रसारण भएको समाचारमा 1 र 11 जोड्ने पुल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति निकै सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको पाठशाला सिओजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कूलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने
सबैको लागि सधैँको लागि
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
यस वर्षको नेपाली नारा कोविड 19 पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता।
हरेक डिसेम्बर 3 जस्तै यस वर्ष पनि अपाङ्गता भएका व्यक्तिको 29 अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
हामीले यस वर्ष नोबेल कोरोना भाइरस कोविड 19 महामारी र लामो लकडाउनलाई झेल्नु पर्यो। त्यसबाट मुक्त हुन हामी स्वास्थ्य र सरसफाईका नियम पालन पनि गरिरहेका छौं। त्यसैले अन्य वर्ष जस्तै हामी यस वर्ष ठूला ठूला भेला र्याली र कार्यक्रम गर्न सक्दैनौं,
तर हामी आफ्नो ठाउँबाट एकअर्कासँग शुभकामना बाँड्न सक्छौं। अनलाइन मार्फत वा भौतिक दूरी कायम गरी विभिन्न सृजनशील कार्यमा सहभागी हुन सक्छौ।
तसर्थ आउने दिनमा अपाङ्गता भएका व्यक्तिहरूको जीवन परिवर्तनका लागि काम गर्न हामीलाई थप ऊर्जा मिलोस्, यही शुभकामना सहित यो दिवस भव्यताका साथ मनाऊ।
महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल।
अब बाँकी समाचार। कोविड 19 पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता भन्ने राष्ट्रिय नाराका साथ आज अपाङ्गता भएका व्यक्तिको 29 अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय दिवसको पूर्व सन्ध्यामा हिजो महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमण महामारीको अवधिमा 40% अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चितताका लागि जोड़ दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको 29 अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका फरक क्षमता भएका सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ। नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 निर्माण भएको तथा नेपाल सरकारले यसको कार्यान्वयनका लागि अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली 2077 समेत जारी गरिसकेको जनाउनुहुँदै राष्ट्रपति भण्डारीले यी संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्दै शिक्षा स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सबै सुविधा र अवसरमा समान पहुँच स्थापित गरिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अपाङ्गता भएका दिदी बहिनी तथा दाजुभाइहरूले पुर्याउनु भएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा शुभकामना दिनुहुँदै सभापति देउवाले मुलुकको जनसंख्यामा उल्लेख्य संख्यामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको निर्णायक संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था हुनुपर्छ भने कांग्रेसको धारणा रहेको उल्लेख गर्नुभएको छ। सरकारले नवप्रवर्तन शुरूआती पूँजी कर्जा प्रवाह कार्यविधि 2077 जारी गरेको छ। नवीनतम ज्ञान सिप क्षमता भएका आविष्कारकर्ता उद्यमी र व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि शुरूआती पूँजी उपलब्ध गराउन सरकारले कार्यविधि जारी गरेको हो। कार्यविधि अनुसार कर्जा प्राप्त गर्न चाहनेले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविष्कार उद्यम वा व्यवसाय त्यसको जोखिम सम्भावित प्रतिफल आवश्यक पर्ने रकम सरकारबाट अपेक्षा गरिएको कर्जा रकम त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभाव प्रस्तावमा उल्लेख गर्नुपर्नेछ। प्रस्ताव छनौटका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य संयोजक रहेको प्रस्ताव मूल्यांकन उपसमिति रहने व्यवस्था गरिएको छ। छनौट भएका प्रस्तावक आविष्कारकर्ता उद्यमी वा व्यवसायीलाई 2% ब्याजदरमा कर्जा स्वरूप उपलब्ध गराइनेछ। राजस्व अनुसन्धान विभागले झुटो तथा नक्कली बीजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा विभिन्न कम्पनी सञ्चालक तथा उनका कारोबारी विरूद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ। तीन कम्पनी र व्यक्ति विरूद्ध कुल 41.3 करोड़ रूपियाँ बिगो असुल उपर गरी जरिवाना र कैद सजायको माग दावी लिई मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो। विभागले हिजो सूचना जारी गरी पर्सा बेलवा स्थित क्रेटा एन्टरप्राइजेसका संचालक नबी करिम अन्सारी, परमेश्वर शाह र मुख्य कारोबारी जय किशोर शाह तथा दोलखाको तामाकोशी गाउँपालिका स्थित पीआरके ट्रेड इन्टरनेशनलका संचालक हुमन माझी, बाराकको परवानीपुर स्थित मिन्जा इन्टरनेशनल प्रालीका संचालक रामबाबु सहनी, धनुषाको रघुनाथपुर स्थित रमन कन्स्ट्रक्सन प्रालीले राजस्व छली गरेकाले मुद्दा चलाइएको जनाएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकाको जुगेडास्थित प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विकर प्रहरी जवान रामबहादुर साउदको हत्याको अभियोगमा पक्राउ परेका 8 जनालाई पूर्व पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत कैलालीमा भएको थुन्सेक बहसपछि पक्राउ परेकालाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो। हत्या आरोपमा पक्राउ परेका धनगढ़ी उपमहानगरपालिका 10 का राजेन्द्र राणा, पर्कु भन्ने रोहित राणा, गब्बर भनिने राजकुमार राणा, सुरेश राणा, रामनिवास राणा, टल्लु भनिने दलराम राणा, गोपाल भन्ने रामगोपाल राणा र रोहित राणा रहेका छन्। पशुपत क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्यटनको नमूना क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ पशुपति क्षेत्र विकास कोषले काम अगाडि बढ़ाएको छ। सरिता खनालको रिपोर्ट।
हिन्दूहरूको आस्थाको केन्द्रका रूपमा रहेको पशुपति क्षेत्रको वृहत्तर विकासका लागि सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेर अगाडि बढ़ाएको छ। धार्मिक एवं पुरातात्विक महत्व बोकेको पशुपति क्षेत्रमा आधुनिकताको रंग भन्दा पनि पुरातात्विक, आध्यात्मिक र सामाजिक मान्यतालाई जस्ताको तस्तै राखेर निर्माण गर्ने योजना कोषको रहेको छ। त्यसका लागि राष्ट्रिय गौरवको आयोजनाको अवधारणा र मापदण्डभित्र रहेर संरचना निर्माणलाई निरन्तरता दिइएको बताउनुहुन्छ पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम।
राष्ट्रिय गौरवको आयोजनामा हुनुपर्ने जुन प्रकारका मापदण्डहरू रहेका छन् ती मापदण्डहरूलाई नमिचिकन हामी अगाडि जानुपर्ने आवश्यकता भएको हुनाले सोही अनुसारका योजनाहरू क्रमबद्ध रूपमा हामीले बनाएका छौँ। यहाँका निर्माणका संरचनाहरूदेखि लिएर सांस्कृतिक जात्रा पर्वहरूको संरक्षण तथा नित्य नैमित्तिक पूजाहरूका क्रमहरूलाई निरन्तर अगाडि बढाइरहेका छौँ।
पशुपति मन्दिर क्षेत्रको मूल मन्दिरभित्रको नियमित पूजा, विशेष पूजा, घाट सेवा क्षेत्र, क्रियापुत्री भवन लगायतका अत्यावश्यक सेवाहरू प्रभावित नहुने गरी आयोजनाको काम निरन्तर चलिरहेको छ। पशुपति क्षेत्रमा ठूला जात्रा एवं पर्वका अवसरमा मन्दिर दर्शनका लागि आउने भक्तजनहरूको भीड़ थाम्न नसक्ने अवस्थालाई ध्यान दिँदै फराकिलो र सुविधा सम्पन्न बनाउन विभिन्न कामहरू भइरहेका छन्। नेपालको पर्यटकीय क्षेत्रको मुख्य आधारहरू मध्येको एक आध्यात्मिक पर्यटन पनि भएकोले 100 वर्षसम्मका लागि परिकल्पना गरिएको वृहत्तर गुरू योजनालाई पूर्णता दिने गरी काम अगाडि बढ़ेको कोषका कार्यकारी निर्देशक डाक्टर खतिवड़ाले जानकारी दिनुभयो।
आध्यात्मिक टुरिज्मलाई पशुपति क्षेत्रले परिभाषित गर्छ। यो क्षेत्रलाई अझ बढी फराकिलो, अझ बढी सेवा सुविधा युक्त बनाउनु पर्ने हाम्रो दायित्व रहेको छ। त्यसैले पनि 100 वर्षसम्मको परिकल्पनाको पूर्णता दिने गरी 50 वर्षीय योजनाको प्रक्षेपण गर्ने गरी र 15 वर्षीय एक्सन प्लान सहितको गुरू योजना तयार हुन लागिरहेको अवस्था छ र यो गुरू योजना मन्त्री परिषदबाट पास भएर अगाडि आउँदछ। तिनी गुरू योजना मुताबिक तरिकाले हामीले यहाँका संरचनाहरूलाई पुननिर्माणका क्रमहरू गरिरहन्छौँ।
पशुपति क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा राखेर त्यस क्षेत्रभित्र रहेका जग्गाहरूको भू उपयोगितालाई संरक्षण गर्दै अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने गरी काम समेत भइरहेको छ। पशुपति क्षेत्रको विकासका लागि तयार गरिएको गुरू योजनाले आवश्यक पूर्वाधार निर्माण गरी आयोजना सम्पन्न गर्नका लागि 32 अरब रूपियाँ लाग्ने अनुमान गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्तीकरण अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नली यौनजन्य क्रियाकलाप गरेमा जबरजस्तीकरण गरेको मानिन्छ।
करका डर, त्रास वा प्रलोभनमा पारी झुकाई, अपहरण गरी वा शरीर बन्धक बनाइलिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिए करनी गरेमा पनि जबरजस्तीकरणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्मकैदसम्मको सजाय हुन सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ, लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करणीको बारेमा थाहा पाउने जोसुकैले तुरुन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नु हुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अफगान सरकार र विद्रोही तालिबान बीच शान्तिवार्ता अगाडि बढ़ाउने विषयमा प्रारम्भिक सहमति भएको छ। सरकार र विद्रोही बीच हिजो शान्तिवार्ताबारे लिखित सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पाकिस्तानमा विगत 19 वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्न गरिएको यो पहिलो लिखित सहमति हो। उक्त लिखित सहमतिले शान्तिवार्ता कसरी अघि बढ़ाउनेदेखि युद्ध विरामसम्म बाटो खोलिदिएको अन्तर्राष्ट्रिय संचार संस्था अल जजिराले जनाएको छ। संयुक्त अधिराज्य सरकारले कोरोना भाइरस विरूद्धको खोपका लागि अनुमति दिएको छ। संयुक्त अधिराज्य सरकारले हिजो बायोटेक कम्पनीले बनाएको कोरोना भाइरस विरूद्धको खोप पी फाइजरले तेस्रो चरणको परीक्षण सफल गरेपछि खोपलाई अनुमति दिएको हो। ब्रिटिश नियामक संस्था एमएचआरए का अनुसार 95% सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन शुरू गर्ने बताइएको छ। जापान सरकारले जापानमा बस्ने सबै नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप निशुल्क उपलब्ध गराउने भएको छ। जापानको संसदले हिजो कोरोना भाइरस उपचार सम्बन्धी एउटा कानून नै पारित गरेर सबैलाई निशुल्क खोप दिने व्यवस्था गरेको हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को सातादेखि कोरोना विरूद्धको खोप प्रयोग गर्न निर्देशन दिनुभएको छ। राष्ट्रपति पुटिनले अर्को सातादेखि सामूहिक रूपमा खोप शुरू गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको रसियाका संचार माध्यमले उल्लेख गरेका छन्। पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरूलाई खोप लगाइनेछ। विश्वभर गत 24 घण्टामा 6,16,600 भन्दा बढ़ी कोरोना भाइरसका संक्रमित थपिएका छन्। थपिएका संक्रमित मध्ये सबैभन्दा बढ़ी अमेरिकाका 1,90,000 भन्दा बढ़ी रहेका छन्। गत 24 घण्टामा अमेरिकापछि सबैभन्दा धेरै ब्राजिलमा 48,100 भन्दा बढ़ी संक्रमित थपिएका छन्। छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 33,700 भन्दा बढ़ी संक्रमित थपिएका छन्। विश्वभर कुल संक्रमितको संख्या 6,48,05,000 भन्दा बढ़िरहेको छ भने 14,90,000 कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। विश्वभर 4,49,05,000 भन्दा बढ़ी संक्रमित निको भएका छन् भने 1,84,01,000 भन्दा बढ़ी कोरोना भाइरसका सक्रिय संक्रमित रहेको जनाइएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक सामाजिक विकासका लागि निजी क्षेत्रसँग मिलेर काम गर्ने तत्परता पुनः व्यक्त गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूसँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले अवरोधहरू पन्छाएर बजेट र मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमहरूको कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो। COVID-19 को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा विशेष जोड़ दिएर काम गर्ने पनि मन्त्री पौडेलले उल्लेख गर्नुभयो। पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको उल्लेख गर्दै निजी क्षेत्रको सल्लाह र सुझाव लिँदै नीति निर्माण गर्ने जानकारी समेत गराउनुभयो। भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रूप दिई सरकारसँगको सहकार्यमा अघि बढ़ाइने बताउनुभयो। पछिल्लो समय नेपाल स्टक एक्सचेन्जको नेप्से परिसूचकले निरन्तर नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस क्रममा बुधबार पनि 2077 बिन्दुसम्म पुगेको नेप्से सूचक कारोबारको अन्तिम समयमा आएर 2071.02 बिन्दुमा रोकिएको छ। बुधबार बढ़ेको बजारमा लगानीकर्ताहरू माइक्रो फाइनान्स कम्पनीहरूमा आकर्षित भएका थिए। यस दिन माइक्रो फाइनान्स उपसमूहको सूचक 7.95% वृद्धि भएको छ भने 23 माइक्रो फाइनान्सको शेयर पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ। बुधबार 201 कम्पनीहरूका 1,55,64,227 किता शेयरहरू किनबेच भएर 7,46,34,00,000 रुपियाँ बराबरको कारोबार भएको छ। कर्णाली प्रदेशमा यो वर्ष धान उत्पादन वृद्धि भएको छ। गत वर्षको तुलनामा यो वर्ष 6,000 मेट्रिक टन भन्दा बढी धान उत्पादन भएको कर्णाली प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि 58 खेलाडीलाई बोलाएको छ। एन्फाले बुधबार टिमको बन्द प्रशिक्षणका लागि 58 खेलाडी बोलाएको हो। फिफा विश्वकप छनौट र एसियन कप छनौट अन्तर्गत बाँकी खेलका लागि एन्फाले बन्द प्रशिक्षणका लागि 58 खेलाडीलाई बोलाएको हो। कतारमा 2022 हुने विश्वकप र चीनमा 2023 एसियन कप छनौटमा नेपालले अब 3 होम खेल खेल्न बाँकी रहेको छ। नेपालले अस्ट्रेलिया जोर्डन र चाइनिज ताइपिनसँग खेल्न बाँकी रहेको छ। एन्फाले बन्द प्रशिक्षणका लागि 7 गोलकिपर 18 डिफेन्डर 20 फिल्डर र 13 फरवार्डरलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। एन्फाले बोलाएको टिममा लामो समय टिम बाहिर रहेका कप्तान विराज महर्जन, स्ट्राइकर विमल घरती मगर, मिडफिल्डर सन्तोष तामाङ, डिफेन्डर दिनेश राजवंशी र आदित्य चौधरी परेका छन्। युवान कालिन मुख्य प्रशिक्षक भएपछि विराट टिम बाहिर रहँदै आएका थिए। कालिनले विराजलाई फिटनेसको कारण भन्दै टिम बाहिर राख्दै आएका थिए। उनले अन्तिम पटक गत वर्षको जेठमा मलेसियासँगको मैत्रीपूर्ण खेल खेलेका थिए। त्यस्तै विमल, सन्तोष र दिनेश एन्फाको अनुशासनको कारवाहीपछि टिममा परेका थिएनन्। गत वर्षको मंसिर 3 कुवेतसँग भएको खेल अघि डिस्को काण्डमा मुछिएका 3 खेलाडी इन्फाको कारवाहीमा परेका थिए।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज प्रदेश एक भूभागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश एकका एक दुई स्थानमा हल्का वर्षा हुने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 8.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। उपत्यकामा सूर्योदय अघि बिहान 6:39 भयो भने सूर्यास्त भरे साँझ 5:09 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा सचिवालय बैठक पछि शनिबार दिउँसो 1 बजेसम्मका लागि स्थगित। कोरोना संक्रमणको जोखिम कायमै रहेकाले आगामी 15 दिनसम्म धेरै मानिस जमा हुने र जनस्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका कार्य नगर्न सरकारको आग्रह। वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुमा स्थानीय प्रशासनका तर्फबाट दुर्व्यवहार भएको भन्दै नेपाली कांग्रेसको आपत्ति। निषेधाज्ञा तोडेकाले नेता पौडेललाई केही बेर नियन्त्रणमा लिएको स्थानीय प्रशासनको स्पष्टोक्ति। अपाङ्गता भएका व्यक्तिको 29 अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै अपाङ्गता भएकाहरूलाई सुविधा र पहुँचमा समान अवसर सिर्जना गरिनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। र बेलायत जापान र रसियामा कोरोना विरूद्धको खोप कार्यक्रम छिट्टै सञ्चालन हुँदै रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो।